नमस्कार, कार्यक्रम बद्लिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषयवस्तु र घटनाक्रम बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी पहिलो चरणको मतदान सकिएसँगै अब मतपेटिकाको सुरक्षा कसरी हुन्छ र दलहरूले आफ्नो पक्षमा कति चुनावी परिणाम आउँछ भनेर आकलन गरेका छन् भन्ने विषयमा कुराकानी गर्दैछौ। प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको मतदान हिजो सकिएको छ। हिमाली तथा उच्च पहाड़ी जिल्लाका 37 निर्वाचन क्षेत्रमा मतदान भएको हो। निर्वाचन आयोगका अनुसार पहिलो चरणमा 65% मत खसेको छ। चिसो मौसम र विस्फोटको अवरोधलाई पन्छाउँदै मतदाताहरू उल्लासपूर्ण रूपमा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। निर्वाचन आयोगले मतदान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। मतदान सकिएसँगै हिजो बेलुकादेखि नै मतपेटिका संकलनको काम शुरू भएको छ। अधिकांश ठाउँको मतपेटिका जिल्ला सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ भने बाँकी केही ठाउँको मतपेटिका संकलन गरिँदैछ। मतपेटिका संकलन भए पनि दोस्रो चरणको मतदान यही मंगसिर 21 गते सकिएपछि मात्र एकैपटक गणना शुरू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। छोटो अवधिमै मतपेटिका साटियो भनेर चुनावी परिणाम नै अस्वीकार गर्ने दलहरूको विगतको बानीका कारण आयोगले सबैको चित्त कसरी बुझाउला भन्ने प्रश्न उब्जेको छ। आजको कार्यक्रममा हामी अब मतपेटिकाको सुरक्षा कसरी हुन्छ, कहाँ राखिन्छ, गणनालाई व्यवस्थित बनाउन आयोगले कस्तो कस्तो तयारी गरेको छ र दलहरूले आफ्नो पक्षमा कस्तो परिणाम आउने आकलन गरिरहेका छन् भन्ने विषयमा कुराकानी गर्दैछौ। कार्यक्रमको शुरूमा मैले निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालसँग कुराकानी गरेको छु।
अब यो पहिलो चरणको मतदान सकिएपछि हामी चाहिँ मतगणना चाहिँ दोस्रो चरणको 21 गतेपछि गर्दैछौँ। यो मतपेटिकाको सुरक्षाको विषयमा चाहिँ धेरैले चासो व्यक्त गरिरहेका छन्। यो मतपेटिकाको सुरक्षा कसरी गर्दैछौँ, यसको के छ तयारी?
जुन कुनै निर्वाचनको समयमा निर्वाचन मतदान सम्पन्न भएपछि मतपेटिकाहरू मतगणना स्थलमा ल्याइन्छ। यसरी मतगणना स्थलमा ल्याइएका मतपेटिकाहरू मुख्य गणना अधिकृत, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको नियन्त्रण र रेखदेखमा राखिन्छ। त्यहाँ राजनीतिक दलहरूले पनि आफ्नो प्रतिनिधि पनि राख्नुहुन्छ। आवश्यकता अनुसार उहाँहरूको सिलछाप लगाउने, निर्वाचन आयोगको कार्यालयको सिलछाप लगाउने काम हुन्छ र ल्याउने बित्तिकै नगनेर सर्वदलीय सहमति, छलफल इत्यादि गरिसकेपछि एउटा निश्चित तोकिएको समयभित्र खोलेर गन्न सुरु गरिन्छ। र त्यो गर्दाखेरि मतपत्रहरू कुनै पनि राजनीतिक दलको प्रतिनिधिहरूकै रोबरमा हुन्छ, तर मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको नियन्त्रण, रेखदेख र व्यवस्थापनमा त्यो रहन्छ।
यसअघिको चुनावमा चाहिँ के देखियो भन्दाखेरि भोट खसालिसकेर तुरन्तै बाक्स ल्याउँदा पनि केही घण्टाको बीचमा पनि मतपत्र साटियो भनेर चाहिँ निकै ठूलो हङ्गामा भएको थियो। एउटा ठूलो दल नै यो परिणाम मान्दिन भन्ने स्थितिमा पुगेका थियो। अब यो पटक त झन्नै 10-12 दिन नै त्यो चाहिँ सुरक्षित ढंगले राखिन्छ। त्यो कसरी सुरक्षित हुन्छ? दलका प्रतिनिधिहरूले त्यो आफ्नो मतपेटिका, आफ्नो खसेको मत चाहिँ सुरक्षित छ भनेर कसरी अनुभूत गर्न सक्छन्?
मैले यहाँको पहिलो प्रश्नकै बाँकी जवाफ पनि दिइहालौं। हरेक निर्वाचनमा मैले अघि उल्लेख गरे जस्तै प्रक्रिया हुन्छ। ल्याउने बित्तिकै कुनै निर्वाचनमा पनि गनिँदैन, त्यसलाई एक ठाउँमा राखिन्छ। आवश्यकता अनुसार कोठा सिलबन्दी पनि गरिन्छ, राजनीतिक दलहरूको पनि सिल लगाइन्छ र 1 घण्टापछि, 2 घण्टापछि अथवा 5 घण्टापछि त्यो गन्न सुरु हुन्छ। अहिले पनि सबै प्रक्रिया उही नै हो, तर त्यसरी गणना सुरु गर्ने अवधि भने अहिले 10 दिनको रहेको अवस्था हो। यो बीचमा ती मतपत्रहरूको व्यवस्थापन, सञ्चारण, भण्डारणको काम मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष सुपरभिजन, रेखदेख र व्यवस्थापनमा राजनीतिक दलहरूको प्रतिनिधि पनि त्यहाँ कुनै न कुनै रूपले संलग्न रहनु भएको हुन्छ। र अब हामीले यो धेरै शंका गरिरहनु पनि पर्दैन। यहाँलाई भनौँ, कुनै पनि अवस्थामा मतपेटिकाहरूभित्र रहेका मतपत्रहरू साटफेट गर्ने भन्ने हुँदैन। त्यसमा मतपेटिकाको मा सिल पनि लगाइएको हुन्छ। त्यस्तै गरी राजनीतिक दलहरूले पनि आफ्नो पहिचान खुल्ने संकेत गर्नुभएको हुन्छ र त्यो सम्भवभन्दा बाहिरको विषय हो। हामीले यो प्रक्रियामा राजनीतिक दलहरूले पनि पूर्ण रूपमा विश्वास गर्नुभएको छ, उहाँहरूको उपस्थितिमै यी सबै काम हुन्छ।
भनेपछि राजनीतिक दलहरूले पनि जुन मतपत्र राखिएको कोठा हुन्छ वा केन्द्र हुन्छ त्यो आफ्नो हिसाबले तालाबन्दी गर्न सक्ने भए,
सिलबन्दी गर्दा राजनीतिक दलहरूले चाहनु भएमा त्यो पनि गर्न सक्नुहुन्छ।
जस्तै यो मतगणना चाहिँ 10 गते मतदान भइसकेपछि तपाईँले भन्नुभयो 2-4 घण्टा त संकलन गर्ने लाग्छ, लगत्तै त्यस पछाडि संकलन पछि मतगणना पनि गर्न सकिन्थ्यो, हामी किन यो दोस्रो चरणमै पुर्यायौं यसलाई?
लोकतन्त्रका केही आधारभूत सिद्धान्तहरू हुन्छन्। एउटा क्षेत्रमा खसेको मतको परिणामबाट अथवा त्यहाँ प्राप्त कुनै पनि राजनीतिक दलको उम्मेद्वारले प्राप्त गरेको मतको प्रभावबाट अर्को क्षेत्रको निर्वाचनमा त्यसको प्रभाव नपरोस् भन्ने विश्वव्यापी मान्यता हुन्छ। नेपालका राजनीतिक दलहरूको पनि भनाइ त्यही हो। त्यसले गर्दा राजनीतिक दलहरूको सल्लाह सुझाव र परामर्शमा नै निर्वाचन आयोगले यो व्यवस्था मिलाएको हो।
अब अलिकति यो गणनाको विषयमा कुरा गरौँ। हामी स्थानीय तहको चुनावमा चाहिँ गणना अलि ढिलो भयो, अलि झन्झट ढिलो भयो भनेर अलि जटिल खालका समस्या पनि आएका थिए। यसपटक चाहिँ हामीले त्यसलाई व्यवस्थित गर्न कस्ता कस्ता तरिका अपनाएका
छौँ? मतगणनाको विषयमा कुरा गर्दा दुई किसिमका एक्टरहरू यसमा संलग्न रहनुहुन्छ, एउटा निर्वाचन आयोग, अर्को राजनीतिक दल। निर्वाचन आयोगले प्राविधिक र व्यवस्थापकीय तयारी गर्दछ। यो प्राविधिक र व्यवस्थापकीय तयारीको सन्दर्भमा यसपटक हामीले 7 दिनभित्र मतदान सम्पन्न गर्ने गरी कार्यक्रम मिलाएका छौँ। तर मतगणनाको समयमा सबै राजनीतिक दल र उम्मेद्वारका प्रतिनिधिले त्यो मतगणना भएको काम विश्वसनीय छ, ठिक छ भनेर पुष्टि गर्नुपर्छ, प्रमाणित गर्नुपर्छ। यही नै हाम्रो व्यवस्था हो। त्यसो भएको हुनाले राजनीतिक दलहरूबाट हुने सहयोग, सहकार्य र समन्वयमा पनि यसको समय निर्धारण हुन्छ। अहिले हामीले व्यवस्था गरेको भनेको 10 दिनमा यसलाई करेक्सन गरौँ, 1 हप्तामा मतगणना सम्पन्न गर्ने शक्ति गर्ने गरी आवश्यक जनशक्ति र साधनको व्यवस्था हामीले गरेका छौँ।
कसरी हुन्छ यो मतगणना चाहिँ? हाम्रो अब 3 छ, एउटा प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक छ। समानुपातिक त एउटै पानामा मतपत्र भएको कारणले सजिलो होला, यो क्रम चाहिँ कसरी सुरु कहाँबाट गर्छौँ?
यसको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी मुख्यतया मुख्य निर्वाचन अधिकृत जो गणना अधिकृतको रूपमा पनि रहनुहुन्छ र निर्वाचन अधिकृत आफ्नै गणना अधिकृत हुनुहुन्छ, उहाँको व्यवस्थापनमा रहन्छ। यो काम सम्पन्न हुन्छ र यसरी गणना गर्दा सामान्यतया सम्भव भएमा दुवै प्रणालीका अन्तर्गतका मतपत्रहरू एकैपटक गर्न पनि सकिन्छ। त्यो सम्भव नभएमा प्रत्यक्षतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका मतपत्रहरू सँगै गर्न पनि सकिन्छ र त्यो पनि स्थान लगायतका कारणले सम्भव नदेखिएमा पहिले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको, त्यसपछि प्रदेश सभाको प्रत्यक्षतर्फको र अन्तमा समानुपातिक तर्फको मतगणना हुन्छ।
कहिलेसम्म आइपुगिसक्ला यो परिणाम समानुपातिक सहित गर्दा? प्रत्यक्ष त 1 दिन के 7 दिनमै परिणाम ल्याउँछौँ भन्नुभयो तपाईँले, समानुपातिक सहित गर्दा हामी कहिलेसम्म घोषणा 7 दिन गर्ला आयोगले?
आयोगको तयारी भनेको 7-10 दिनभित्र सबै काम सक्ने भन्ने तयारी हो। त्यसो भएको हुनाले यसपटकको मतगणना कार्य पहिलेको जस्तो लामो नहोला भन्ने आएको अपेक्षा हो।
यस्तै एउटा नयाँ कुरो पनि तपाईँले भर्खरै सार्वजनिक गर्नुभएको थियो, यो मतदाताको सुरक्षाका लागि चाहिँ एउटै मतदान केन्द्रको मात्र मत नगरिकन त्यसलाई चाहिँ अर्को ठाउँको पनि मिसाएर गर्ने भन्ने जुन नयाँ कुरो ल्याउनु भएको छ त्यो अलिकति बताइदिनु।
यो हामीले अभ्यास गरिरहेकै विषय हो। कुनै पनि एउटा मात्रै मतदान केन्द्रको मत गर्दाखेरि कुनै राजनीतिक दल विशेषले मलाई अथवा उम्मेद्वार विशेषले मलाई मत प्राप्त भयो फलानु गाउँबाट ठाउँबाट भन्ने अवस्था नरहोस्, भयो वा भएन भन्ने अवस्था नरहोस् भनेर मतपत्रहरू मिसाएर गनिने गरिन्छ। यो हामीले अभ्यासै गरिरहेको विषय हो
भन्नाले फरक फरक मतदान केन्द्रको मतपेटिका चाहिँ मिसाएर एकैबाट गनिन्छ।
हजुर।
अनि यो दोस्रो चरणको जुन चुनावी तयारी छ अब धेरै दिन बाँकी छ, यसको चाहिँ के छ अवस्था? कसरी मत सामग्रीहरू कहाँ पुगे? के छ मतपत्रको छपाईको स्थिति?
दोस्रो चरणको निर्वाचनको लागि मतपत्र छपाएर सकिने सकेको छ र 10 गतेभित्र हामीले सबै जिल्लामा मतपत्र लगायतका सबै सामग्रीहरू पुर्याउने गरेका छौं र अधिकांश जिल्लामा पुगिसकेको छ।
भनेपछि दोस्रो चरणको पनि लगभग तयारी भइसकेका छ।
दोस्रो चरणको मतदान केन्द्रलाई लक्षित गरेर हुने तयारीहरू बाँकी नै हुन्छन्, त्यो स्वाभाविक रूपमा पछि नै गरिने काम हुन् र अन्य तयारी पूरा भएको छ।
अलिकति यो मतदाता शिक्षाको बारेमा कुरा गरौँ। हामीले यो मतपत्रको फेरबदलको कारणले गर्दाखेरि अलिकति ढिला रूपमा चाहिँ मतदाता शिक्षा कार्यक्रम शुरू गर्यौँ, कुन स्पिडमा गइरहेछ यो, के फिडब्याक पाइरहनु भएको छ आयोगले?
मतदाता शिक्षा कार्यकर्ताहरू घर घरमा पुग्ने गरी परिचालित हुनुभएको छ। टेलिभिजन रेडियो माध्यमबाट पनि हामीले शिक्षा प्रचार गरिरहेका छौँ। स्थानीय गैर सरकारी संस्थाको प्रयोग पनि भएको छ। सड़क नाटक लगायतका कार्यक्रम पनि गरेका छौँ र हामीले राजनीतिक दलका युवा नेतृत्वहरूलाई पनि मतदानको कार्यमा अथवा मत माग्ने अभियानको दौरान मतदाता शिक्षा दिनलाई पनि अनुरोध गरिरहेका छौँ। यसो भएको हुनाले अहिलेको मतपत्र स्थानीय तहको निर्वाचनको तुलनामा अलि चुस्त पनि छ, छरितो पनि छ र उम्मेद्वारहरूले पनि शिक्षा दिनुभएको छ। राजनीतिक दल, संचार जगत, नागरिक समाज सबैको प्रयास यसमा भएको हुनाले हामी मतदाता शिक्षामा केही ढिलो भए पनि सबै मतदातालाई जानकार गराउने किसिमले अगाडि बढेका छौँ।
जस्तै यो मतदाता गर्दा के पाइन्छ भने हामीसँग भोट माग्न चाहिँ आउनुहुन्छ उम्मेद्वारहरू, दलका कार्यकर्ताहरू, तर भोट हाल्ने तरिका चाहिँ सिकाउनुहुन्न भन्ने उहाँहरूको गुनासो पाइन्छ। यो आयोगले दलहरूलाई पनि यो हामीले मात्र गरेर भ्याउने कुरा होइन, किनकि 20,000 कार्यकर्ता खटे पनि सबै घर घर जान व्यवहारिक हिसाबले अलिक गाह्रो होला, त्यतातर्फ अलिक कम ध्यान आकर्षण गराउन नसक्नु भएको हो।
यसपटक हामीले राजनीतिक दलका युवा नेतृत्वहरूलाई मतदाता शिक्षा सम्बन्धी ओरिएन्टेसन छलफल तालिम नै दिएका छौँ। 6 प्रदेशमा यी काम भएका छन्, केन्द्रमा पनि काम भएको अवस्था छ। त्यसो भएको हुनाले राजनीतिक दलहरूबाट पनि मतदाता शिक्षा अभियानमा सहयोग प्राप्त भएको छ, उहाँहरूले पनि यो काम गरिरहनु भएको छ।
शिक्षाको व्यवस्थाको लिएर अलिकति बढी चासो पनि व्यक्त भइरहेको छ उम्मेद्वारहरूमाथि, जुन साङ्घातिक खालका आक्रमणहरू भइरहेछन्, त्यसमा चाहिँ के छ? अब पछिल्लो एक दुई दिन यता त अलिक घटेको हो कि त्यस्ता घटना भन्ने अनुभूति भइरहेछ।
शान्ति सुरक्षाको पूर्ण रूपले व्यवस्था मिलाइएको छ। नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरूले सम्पूर्ण प्रयास र शक्ति पनि प्रयोग गर्नुभएको छ, अत्यन्त सक्रिय र क्रियाशील हुनुभएको छ। त्यसो भएको हुनाले शान्ति सुरक्षाको वातावरण सुदृढ भएको छ। मतदाता, उम्मेद्वार, मतदान कर्मचारी र मतदानका प्रक्रियामा सहभागी हुने सबैले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने परिस्थिति वातावरण सिर्जना भएको हुनाले ढुक्क भएर मतदानको कार्यमा सहभागी हुन पनि आएको तर्फबाट म अनुरोध गर्दछु।
भन्छ जुन भएको वातावरण थियो त्यो चाहिँ लगभग सबै हट्यो भन्ने आएको थर
निश्चितै रूपमा निर्वा केही समय अगाडि उम्मेद्वार लक्षित जोखिम जो अभिवृद्धि भएको थियो त्यसप्रति आएको ध्यान आकर्षण भएको हो र हामीले सुरक्षा निकायसँग पनि, गृह मन्त्रालय मार्फत पनि र अन्य सरकारवालाहरूसँग पनि सम्बन्ध र समन्वय गरेका छौँ र उहाँहरूले परिवर्तित सन्दर्भ अनुसार सुरक्षा व्यवस्था मिलाउनु भएको छ र यसप्रति आयोग विश्वस्त छ।
अलिकति यो आचार संहिताको बारे आचार संहिताका घटना घटिरहँदाखेरि निर्वाचन आयोग त्यति कडा रूपमा प्रस्तुत भएन जुन ढंगले चाहिँ प्रस्तुत हुनुपर्थ्यो भनेर चाहिँ पूर्व निर्वाचन आयुक्तहरूले पनि भनिरहनु भएको छ।
आचार संहिताको पालना गर्न गराउनु सबैको दायित्व हुन्छ। राजनैतिक दलहरू, उम्मेद्वार स्वयं, नागरिक समाज, संचार माध्यम र पूर्व विशिष्ट व्यक्तिहरूको पनि यसमा योगदान रहन्छ। सबैले आफ्नो ठाउँबाट योगदान दिने हो भने आचार संहिताको पालना हुन्छ, नभएका घटनाहरूमा निर्वाचन आयोगले कानून अनुसार कार्यवाही अगाडि बढाएकै छ।
त्यो कार्यवाहीहरू कस्तो छ अहिलेसम्म आयोगले गरेको?
कार्यवाहीको सन्दर्भ भनेको जे विषय जुन कानून अन्तर्गत कार्यवाही हुनुपर्ने हो, निर्वाचन आचार संहिता अन्तर्गत हुने कार्यवाही, निर्वाचन कसुर र सजाय अन्तर्गत हुने कार्यवाहीहरू, निर्वाचन आयोग ऐन अन्तर्गत हुने कार्यवाहीहरू अथवा अन्य प्रचलित कानून बमोजिम हुने कार्यवाहीको सन्दर्भ भनेको र विषय भनेको आन्तर्य भनेको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने दिशामा केन्द्रित हुन्छ र हामीले त्यही प्रक्रिया अप्नाएका छौँ।
अन्त्यमा यो एउटा पर्यवेक्षणमा चाहिँ झन्डै 45,000 भन्दा बढी चाहिँ पर्यवेक्षकहरू खटिएका छन्, त्यसमध्ये अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू पनि आएका छन्। युरोपियन युनियनलाई चाहिँ निर्वाचन आयोगले चाहिँ त्यही व्यक्तिहरूलाई चाहिँ पर्यवेक्षणका लागि अनुमति फिर्ता बोलाएको स्थिति छ, त्यो बताइदिनु अलिकति। किन निर्वाचन आयोगले त्यति बाहिरबाट देख्दाखेरि खालको कडा निर्णय जस्तो देखिया छ?
निर्वाचनको आचार संहिता पालना गर्नु सबैको कर्तव्य हुन्छ। पर्यवेक्षकहरूको लागि पनि छुट्टै पर्यवेक्षक आचार संहिता निर्माण भएको हुन्छ र लागू भएको छ। ती आचार संहिताहरू पालना गर्न स्वदेशी वा विदेशी पर्यवेक्षकहरूको कर्तव्य हुन्छ र अझ विदेशीहरूको हकमा उहाँहरूले आचार संहिता पर्यवेक्षकलाई तयार गरिएको आचार संहिता जनरल सामान्य आचार संहिता र सम्बन्धित मुलुकको कानून मान्नुपर्ने विषय सामान्य विषय हो भनिरहनुपर्ने विषय होइन। आचार संहिताको उल्लङ्घन भएको सन्दर्भमा पर्यवेक्षण गर्न रोक लगाउने जस्ता गतिविधि कारवाहीहरू हुन्छन् नै।
भनेपछि उहाँहरूले जुन जे काम गर्नुपर्छ त्योभन्दा बाहिर गएको कारणले आयोग चाहिँ कडा रूपमा प्रस्तुत भएको स्थिति हो।
यो कडा र नरम भन्ने विषय भन्दा पनि आयोगले आफ्नो ढंगले कानून कार्यान्वयन गराउने काम गरिरहेकै छ। स्वदेशी विदेशी सबैको हकमा एउटै नै हो र पर्यवेक्षणको तोकिएका शर्त र बन्देजभित्र रहेर पर्यवेक्षण नगरेको पाइएमा जो कोहीलाई निर्वाचन आयोगले पर्यवेक्षण गर्न रोक लगाउन सक्दछ। यो सन्दर्भ त्यसैसँग सम्बन्धित छ।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिन्द नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले पहिलो चरणमा हिजो सकिएको मतदानपछि अब मतपेटिकाको सुरक्षा कसरी हुन्छ भन्ने विषयमा कुराकानी गर्यौं। कार्यक्रममा दलहरूले आफ्नो कस्तो परिणाम अपेक्षा गरेका छन् भन्ने विषयमा गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिन्द नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रमको पहिलो चरणमा हामीले मतदान सकिएसँगै अब मतपेटिकाको सुरक्षाबारे कुराकानी गर्यौं। अब दलहरूले आफ्नो पक्षमा कस्तो परिणाम आउला भन्ने अपेक्षा गरेका छन् भन्ने विषयमा हामीले वाम गठबन्धनका तर्फबाट एमाले नेता अग्नि खरेलसँग कुराकानी गरेका छौं।
चुनावी प्रचार प्रसार उत्कर्षमा पुगेका छ, कसरी परिचालन गरिरहनु भएको छ? पार्टी पङ्क्ति दुवै पार्टीलाई एकै ठाउँमा राखेर परिचालन गर्नुपर्ने अवस्था छ।
यसमा हाम्रो आफ्ना परिचालनका संयन्त्रहरू खडा गरेका छौँ हामीले र हामी हाम्रा बीचमा सूचनाका आदान प्रदानहरू हुन्छन्। उहाँहरूका पनि र हाम्रा पनि उहाँहरूका बीचमा जान्छन्। मुख्य कुरो हामीले जुन लक्ष्य उद्देश्यका साथ यो एकीकरणको अभियानलाई अगाडि बढाएका छौँ, झट्टै हेर्दा चाहिँ वाम तालमेल चुनावको निम्ति मात्रै हो भन्ने जस्तो साबिकमा सुरुमा पर्न गएको थियो मान्छेहरूलाई, तर त्यो कुरा होइन है। यो चाहिँ पार्टी एकीकरणकै दिशामा जाँदैछ र पार्टी एकीकरणकै दिशामा लानुपर्छ भन्ने कुरा सबै नेताहरूले एक स्वरमा त्यो कुरालाई अगाडि लानुभएको छ र आम कार्यकर्ताहरूले पनि त्यो कुरालाई तदनुरूप नै लगाएका छन् र जनताको लेभलमा पनि हाम्रा समर्थकको शुभेच्छुको लेभलमा पनि अब यसलाई वा यो वाम दलमलाई सिर्फ निर्वाचनमा मात्रै सीमित गरियो भने चाहिँ यो ठिक हुँदैन भन्ने पुगिया छ परिया छ र त्यसले गर्दाखेरि पनि सबै ठाउँहरूमा जहाँ हाम्रो तालमेल भएको छ, जहाँ कसैका उम्मेद्वार छन् या छैनन्, कुनै ठाउँमा कसै अर्को पार्टीका उम्मेद्वार नभएको स्थिति पनि छ, जिल्ला नै जिल्ला खाली भएका स्थिति पनि छन्, नभए एकाध उम्मेद्वार भएको र उम्मेद्वार नभएको स्थिति पनि छ, तर ती सबै ठाउँहरूमा साझा निर्वाचन प्रचालनको निम्ति दुवै पार्टीहरूका प्रतिनिधिमूलक साथीहरूलाई राखिएको छ। एकै ठाउँमा योजना बनेका छन्, सबै खालको योजना एक ठाउँमा बसेर बनाइएका छन्, तर योजनालाई एकसाथमा त्यसलाई लगिएको छ। कसैको उम्मेद्वार कुनै ठाउँ होस् या नहोस्, जुन उम्मेद्वार छ त्यसलाई मतदान गर्ने, यो अहिले हेर्दाखेरि वाम तालमेलको रूपमा चुनावी तालमेल जस्तो मात्र देखिएको थियो सुरुमा, तर अहिले त्यो चुनावी तालमेल मात्रै होइन, पार्टी एकीकरणकै दिशामा लानु
चुनावी आँकडाहरू त हिसाब गरिसक्नुभयो होला नि तपाईँले, हामी यति जित्छौँ, प्रतिस्पर्धी काङ्ग्रेसले यति जित्छ भनेर। 165 मध्ये कति सिट चाहिँ जित्ने वाम गठबन्धनको?
अब ठ्याक्कै सिट भनेर यति सिट भनेर हामीले त्यसरी भनेको त छैनौँ अहिलेसम्म, तर के चाहिँ हो भने हामी द्वितीय भन्दै माथि जान्छौँ। यो चाहिँ यो
प्रत्यक्षमा कि समग्रमा?
प्रत्यक्षमा हामी द्वितीय भन्दा माथि नै जान्छौँ र समग्रमा पनि द्वितीय भन्दा माथि जान्छौँ, दुइटैमा जान्छौँ।
सङ्ख्यामा भन्दाखेरि
सङ्ख्या चाहिँ द्वितीय भन्दा माथिको सङ्ख्या जुन राख्नु मन लाग्छ राख्नुहोस्, द्वितीय भन्दा तल चाहिँ हिसाब नगर्नुहोस्।
जस्तै 165 चाहिँ वाम गठबन्धनले चाहिँ 100 पनि पुर्याउँदैन भन्ने खालको आकलन पनि सुनिन्छ, प्रतिपक्षी काङ्ग्रेस र
बाँकेश्वरी कारण चाहिँ मलाई भन्नुहोस् न त्यसो भए अहिले जम्मै जम्मै दुईवटा भन्दा अन्त जाँदैन अलिकति मधेसमा राजपा र सङ्घीय समाजवादीको केही छ केही सिटहरू उहाँले लानुहुन्छ मधेसमै सङ्घीय समाजवादी र राजपासँग उसले जुन खालको गठबन्धन गर्न खोजेको त्यो गठबन्धन भएन यथार्थमा उसले हामीले वाम गठबन्धनमा चाहिँ जुन लोकतान्त्रिक गठबन्धन गर्न खोजेको थियो त्यो लोकतान्त्रिक गठबन्धन साँच्चै नै हुनै सकेन त्यही असफल काङ्ग्रेस भइसकेका छ काङ्ग्रेस प्रत्येक स्टेपमा असफल हुँदै गएको छ सिद्धान्तको तहमा नीतिको तहमा कानुनको तहमा संविधान कानुन गर्ने तहमा चुनावी रणनीतिको मामिलामा विचार शून्य पार्टीको रूपमा निर्वाचनमा प्रस्तुत भएको छ काङ्ग्रेस सुरुदेखि नै डिफेन्सिभ आएको काङ्ग्रेस आजको बिन्दुसम्म डिफेन्सिभ गरेर डिफेन्सिभ छ अफेन्सिभले उसले मुलुकमा यो काम गरे र यो काम गर्न सक्छु भन्ने कुरा केही पनि ल्याएको छैन अनि त्यस्तो काङ्ग्रेसलाई मान्छेले किन भोट हाल्छन् के को निम्ति मतदान गर्छन् मान्छेले के गर्छ काङ्ग्रेसले भनेर मतदान गर्ने तपाईँ 48 सालदेखि अहिले 74 सालसम्म आइपुग्दाखेर यो 32-33 वर्षका बिचमा के गर्यो काङ्ग्रेसले उसले देखाउन सकिने कुरा के हो भन्न सक्ने कुरा के हो उसले जनताको बिचमा सेल गर्ने कुरा के हो
भन्छ तपाईँहरू अलि आफू मात्रै जित्छु भन्ने खालको घमण्ड हुन्छ नि यो भन्ने गरेपछि 70 को चुनाव अगाडि चाहिँ माओवादीमा जुन खालको अहम थियो त्यस कारणले चाहिँ पछाडि यो 26 240 पनि 26 आएर सीमित भयो भन्ने यथार्थ आएको छ यो पटक एक थरी मान्छेहरूले तपाईँलाई पनि जुन घमण्ड जस्तो जुन अहम देखाइरहनु भएको छ त्यस्तो स्थिति त आउने होइन भन्ने आशंका गर्नेहरू पनि छन्
अहम होइन नि त अहम मात्रै प्रदर्शन गरेको थियो भने ठिकै हो तपाईँले जुन खालको माओवादीको उदाहरण दिनुभयो त्यो उदाहरण अहिले मिल्दैन माओवादीले त्यसको समीक्षा पछि गरेर भने नि त प्रचण्ड गौडले धेरैपटक भन्नुभयो नि त हामीले अघिल्लो पटक 64 को चुनाव जसरी जित्यौँ त्यस त्यो अहममा हामी डुबेर पनि हामी अर्कोचोटि चाहिँ मजाले पछार्यौँ र त्यहाँबाट हामी उठ्या छौँ उहाँले भन्नुभयो ठिकै विश्लेषण गर्नु उहाँले अहिले त्यो स्थिति नै होइन कङ्ग्रेस जुन खालको गठबन्धन निर्माण गरेर अगाडि जान चाहन्थ्यो त्यो गठबन्धन निर्माण गर्नै सकेन उसले जुन रणनीति अख्तियार गरेर जान चाहन्थ्यो त्यो उसले रणनीति अख्तियार गर्नै सकेन उसको कुरा कसैले पत्याइदिएन अहिले उसले जम्मा जम्मै भने के छ भन्दा वाम गठबन्धन जुन खालको वाम गठबन्धन भयो यो गठबन्धनले मुलुकलाई तानाशाही दिशातर्फ अथवा अधिनायकवादको दिशातर्फ लान्छ भन्ने एउटा स्लोगन उसले बाहिर फ्याल्याएको छ अहिले उसले फ्याल्याएको कुरा त्यति हो
एकसूत्रीय
रूपमा हामी त्यसलाई खण्डन गरिरहेका छौँ जनतालाई बुझाइरहेका छौँ र हामीले भनेका छौँ यो संविधान हामीले बनाएको हो कि होइन हामी बिहार कङ्ग्रेसले मात्रै यो संविधान बनाउन सक्थ्यो माओवादी केन्द्र र एमाले नभएको भए संविधान बन्थ्यो बन्दैन थियो यो संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान हो कि होइन समावेशिता सहितको धर्मनिरपेक्षता सहितको संविधान हो कि होइन अनि यो संविधानलाई कार्यान्वयन गर्नको निम्ति निर्वाचन हुँदैछ हामीले यो संविधान कार्यान्वयन गर्नको निम्ति जनतासँग मत मागिरहेका छौँ अनि जनतासँग हामीले मत माग्दाखेरि जनताले हामीलाई मत दिँदाखेरि हामी यो संविधान कार्यान्वयन गर्नतिर लाग्छौँ कि यो संविधान बिगार्नतिर लाग्छौँ जसले यो संविधान निर्माण गर्यो जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनायो त्यो बनाउनेले यो संविधान कार्यान्वयन गर्छ कि बिगार्नतिर लाग्छ बिगार्नु भनेको अधिनायकवादको दिशा पक्रनु त्यो हामीलाई थाहा छ अनि यो देशमा लोकतन्त्र ल्याउने आन्दोलनकै नेतृत्व हामीले गरिरहेका छौँ भने हाम्रो दाबी हो काङ्ग्रेसले पनि यसमा दाबी गरिरहेछ दाबी गर्न पाइन्छ तर हाम्रो दाबी हो यो संविधान निर्माण गरिरहँदाखेर यसको वैचारिक नेतृत्व हामीले गरेका छौँ संविधान सभाको अध्यक्ष हाम्रो पार्टीको मान्छे हुनुहुन्थ्यो हामीले नेतृत्व गरेका छौँ भने हाम्रो दाबी यथार्थ पनि गयो अनि यो संविधानलाई कार्यान्वयन गर्ने दिशामा जाने पार्टी चाहिँ अधिनायकवादी बन्ने अनि कङ्ग्रेस चाहिँ प्रजातान्त्रिक हुने यो होइन त्यसैले संविधान निर्माण गर्ने शक्तिहरूकै बिचमा प्रतिस्पर्धा भइरहेको छ हामीले कङ्ग्रेस अधिनायकवाद दिशा पक्र्न गइरहेको छ हामीले भनिरहेका छैनौँ तर उसका काम कारवाही हेर्ने हो भने अलोकतान्त्रिक गतिविधिहरू अलोकतान्त्रिक काम कारवाहीहरू चाहिँ अहिले पनि छन् निर्वाचनको बेलामा
यो पार्टी एकताको कुरा पनि तपाईँले यही बेलामा अलिक बढी जोडतोडका साथ उठाइरहनु भएको छ अहिले पनि भन्नुभयो हामी चाहिँ दुईवटा पार्टी एउटा भएर होइन एउटै पार्टी जसरी चुनावमा गइरहेछौँ भनेर भन्नुभएको छ अब यो चुनावपछि कसरी होला पार्टी एकीकरण यो कसरी अगाडि बढ्छ छिटो समयमै होला कि फेरि अलिकति एउटा परिणाम आइसकेपछि फेरि आफ्नै बाटोतिर लाग्ने त होइन
फेरि आफ्नो बाटोतर्फ जाने बाटोमा हामी गइरहेका छैनौँ हामीले त्यसरी सोचेका छैनौँ किनभने यो हिजोको एउटै पार्टीले वास्तवमा विभाजित हुँदै हुँदै यो ठाउँमा हामी आइपुग्यौँ र देशको लगभग 60%भन्दा बढी जनसङ्ख्या चाहिँ वाम पक्षतर जनसङ्ख्या हुँदाहुँदै पनि त्यत्रो मत हुँदाहुँदै पनि हामीले हरेक इलेक्सनमा चाहिँ त्यसलाई सुरक्षा गर्न सकेनौँ र विभाजनको पीडाबाट चाहिँ मुलुक सधैँभरि अस्थिर दिशातर्फ गयो त्यसैले राजनीतिलाई स्थिरता दिनको निम्ति विकास निर्माणको कुरालाई सुनिश्चित बनाउनको निम्ति संविधान कार्यान्वयन गर्नको निम्ति र संविधानले जे खालको सपना बोकेको छ त्यो सपनालाई साकार पार्नको निम्ति पनि हामी एकताबद्ध हुनुको हामीसँग विकल्प छैन साना निर्वाचनका परिणामले सानातिर कुराहरूमा समस्या त ल्याउन सक्छन् यद्यपि त्यो समस्या नल्याउनको निम्ति अहिले हामी मतदाता शिक्षामा बढी जोड गरिरहेका छौँ हामीले अहिले कसले मतदान गर्ने भन्ने कुरामा समस्या होइन जनताले कहाँ मतदान गर्ने भन्ने कुरा टुङ्गो गरेका छन्, तर कसरी मतदान गर्ने भन्ने कुरा चाहिँ अहिले वामपन्थी गठबन्धनको एउटा समस्या त्यो हो। त्यसैले हामी देशव्यापी रूपमा मतदाता शिक्षालाई जोड दिनुपर्छ भनेर हामी गरिरहेका छौँ। त्यसैले ठुल्ठुलो आमसभाहरू होइनन्, अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रको अध्यक्ष करुण प्रचण्ड गएका केही ठाउँ र 15-20 ठाउँमा जाने ठुल्ठुलो आमसभाहरू भएका छन्। बाँकी ठाउँमा हामी ठुल्ठुलो आमसभाहरू पनि गरिरहेका छैनौँ, हामी मतदाता शिक्षामा जोडिदिइरहेका छौँ। किनभने त्यो मतदाता शिक्षाले परिणामलाई मुखी बनाउन सक्छ र परिणाम हामीलाई नजिक पुर्याउन सक्छ भन्ने हाम्रो विश्वास हो। त्यसैले हामी अन्तत निर्वाचनको परिणाम पश्चात इमिडिएट नै बसेर पार्टी एकीकरणको दिशातर्फ हामी जान्छौँ। यो ऐतिहासिक अवसर अहिलेको नेतृत्वले जुन ढङ्गले सुविचारी ढङ्गले यो कुरा अगाडि सारेको छ, यसलाई परिणाममुखी बनाउने मुख्य जिम्मेवारी पनि उसको, निर्वाचन पछाडि नै हामी कामहरू सुरु गर्छौँ।
अन्तिममा एउटा क्वेसन, पहिलो चरणका 32 मध्ये 37 क्षेत्रमा निर्वाचन हुन्छ, त्यसमा चाहिँ कति आकलन गर्नुभएको छ तपाईँले? ठ्याक्कै सङ्ख्यामा भनिदिनु।
काङ्ग्रेसले 2-3 सिट ल्यायो भने ल्याए, नल्याउँदैन।
2-3 मात्रै काङ्ग्रेसले?
त्यो पनि गाह्रो छ। काङ्ग्रेस आफ्नै मूल्याङ्कनमा त्यो छ, हाम्रो किन भन्नुहुन्छ? काङ्ग्रेसको आन्तरिक मूल्याङ्कन तपाईँ सोध्नुहोस् न, काङ्ग्रेसलाई सोध्नुहोस् न, उनीहरूको हालत छ भने पहाडी ठाउँ हिमालमा त्यस्तै छ, पहाडमा त्यस्तै छ, अब तपाईँ पूर्व हेर्नुहोस् त्यस्तै छ, पश्चिम हेर्नुहोस् त्यस्तै छ, त्यही मध्य तराईमा चाहिँ 2 प्रदेशमा अलिकति छ भन्ने ठाउँमा, जहाँ राजाबार सङ्घीय समाजवादीले स्थानीय तहको निर्वाचनमा उनीहरूले आँकडै देखाएर भन्छन् 19 ठाउँ फलाना 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 हामी जित्छौँ भनेर उनीहरूले आँकडै प्रस्तुत गरेका छन्। उनीहरू आँकडा सही हो भने हाम्रो पनि त आँकडा सही होला।
अङ्कगढी जोडे जस्तो त नहोला नि फेरि चुनाव, अर्को ब्यालेट लर
निश्चय पनि त्यस्तो त हुँदैन। तर पनि आम रूपमा आम नेपाली मतदाताहरू अहिले काङ्ग्रेसको पक्षमा उभिएको देखिँदैन, मुख्य कुरा त्यो हो। आम मतदाताहरू जब उभिँदैन भने भोट चाहिँ कहाँबाट आउँछ त, अनि जित्छन् चाहिँ कहाँबाट त? त्यसैले यसपटकको चुनावमा चाहिँ यस्तै हुने भयो, काङ्ग्रेसलाई विपक्षमा बस्न लेखेको रहेछ, 5 मजाले विपक्षमा बसेर काम गर्नुपर्छ, लोकतन्त्रमा लाई बलियो बनाउँछ त्यसले।
लोकतान्त्रिक गठबन्धनले चाहिँ चुनावी परिणाम कस्तो आकलन गरिरहेको छ त? कुराकानीमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता मीनबहादुर विश्वकर्मा।
तपाईँहरूले पहिलो चरणमा कति सिट जित्ने र समग्रमा कति सिट जित्ने चाहिँ मूल्याङ्कन गरिरहनु भएको छ? केन्द्रमा बसेर समग्र देशको चुनावी अवस्थालाई चाहिँ ह्यान्डल गरिरहनु भएको छ?
अहिले हाम्रो 32 जिल्लामा 32 संघीय संसदमा र 64 प्रदेश सभामा हुनुहुन्छ, होइन? हामीलाई अहिले अहिले दिएकोमा हिमाली जिल्ला पहाडी जिल्लाको आङ्कलनमा हामी साधारण बहुमत, ठ्याक्कै यही सिट भन्न सकिन्न, यो गेम हो, होइन? इलेक्सन द काइन्ड अफ गेम, गेममा अनुमान हो, तयारी हो, लाग्ने हो, विश्वास हो, र हाम्रो विश्वास अहिले हामी पहाडी जिल्लामा साधारण बहुमत ल्याउँछौँ।
समग्रमा भन्दा
होइन, समग्र देशभरिमा पनि हाम्रो त्यही नै हो, तर अहिले साधारण बहुमत ल्याउँछौँ र दक्षिणको र बाँकी जिल्लाहरू 35 जिल्लाको बाँकी नै छ, त्यो 35 जिल्लाको पछि 45 जिल्ला आउँदैछ, त्यो आइसक्दा यसपालि कङ्ग्रेसको र लोकतान्त्रिक गठबन्धन बनाउँछ, हामी स्पष्ट राम्रो बहुमत ल्याउँछौँ। अहिले के छ भने काङ्ग्रेसको आफ्नै मत 40% रेन्जमा, 40-42 रेन्जमा हो, लोकतान्त्रिक फोरमको पनि शक्ति थपियो 3%, हामी 45% पुग्छौँ। र हामीलाई के विश्वास, आम मध्यमवर्गीय मानिसहरू र बुद्धिजीवीहरू, राजनीति बुझेकाहरू र नवयुवा, अहिले पढे लेखेका विद्यार्थीहरू, नयाँ विद्यार्थी हो, पुरानै जलसूत्रवादी राजनीतिभन्दा बाहिर बसेका, प्रजातन्त्र डेमोक्रेसी चाहिँ बुझेका विद्यार्थीहरूको अनि युवाहरूको जवाफले समेत पनि लोकतान्त्रिक पद्धति रोजेको र माओवादी एमाले कम्युनिस्ट केन्द्र बनाउँछु भनेका कारणले गर्दा यो शक्ति हामी कहाँ आउँदाखेरि 5-6% थपिन्छ, त्यो भनेको 51-52% पुग्छ। र अर्को कुरा, त्यो तेस्रो आधार चाहिँ के हो भने एकताका आधारमा उहाँहरूले सङ्ख्या ठ्याक्क ठ्याक्क जोडेर 60-70% उहाँहरूको एमालेको 19%, माओवादीको 19% र 33% पछाडि 32% एमाले जोडेर हामी झन्नै 50 पुग्छौँ भनेर उहाँले भन्नुभएको, 2 जोड्दा पनि 48% पुग्छ। अब त्यो घट्नुपर्ने, जोड्दाखेरि बढ्दैन, घट्छ, केही न केही घट्छ। हामीलाई के राम्रो उदाहरण छ भने हामी 64 काङ्ग्रेस, 2 काङ्ग्रेस मिल्दाखेरि हामीले सोचेको भन्दा आधा पनि आएन परिणाम, होइन? त्यस कारण
मिल्दैन
र मिल्न बित्तिकै आउँदैन, त्यसलाई समय लाग्छ। तर हामीले चाहिँ 70 फेरि हामीले मिलेको परिणाम देखायौँ। त्यसैले उहाँहरूको पनि अहिले चुनावको मुखा मिल्दैमा सबै कुरा मिल्दैन, एमाले आफ्ना मुख्य गढ छोडेको छ, माओवादीले आफ्ना गढ छोडेको छ, त्यसको रियाक्सन छ, त्यसले गर्दा र अब यो लडाइँ चाहिँ फेरि जनमत सङ्ग्रह जस्तो वैचारिक चुनाव भयो. हिजो एमाले लोकतान्त्रिक पार्टी भएर लडेको थियो, अब एमाले साम्यवादी पार्टी भएर लड्दैछ. त्यसो भएको हुनाले हाम्रो पोजिसन मजबुत छ भन्ने हाम्रो चाहिँ दृढ विश्वास थियो.
कार्यक्रम बधिरो नेपालमा आज हामीले मतपेटीका सुरक्षा, गणना र दलहरूको चुनावी अपेक्षाबारे कुराकानी गर्यौं. कुराकानीमा हामीसँग हुनुहुन्थ्यो निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल, एमाले नेता अग्नि खरेल र नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा. उहाँहरूसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बधिरो नेपालबाट प्राविधिक साथी शशीन्द्र गौतमसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु. नमस्कार.